الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ مدنی چینل کے ناظرین، پروگرام شان نزول میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو قرآن مجید، فرقان حمید اور اس کی تعلیمات پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ ابتدان درود پاک کی فضیلت ہمارے پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے کہ جو شخص ایک دن میں مجھ پر 1000 مرتبہ درود بھیجے وہ اس وقت تک مرے گا نہیں جب تک جنت میں اپنا ٹھکانہ نہ دیکھ لے۔ سبحان اللہ عز و جل، بارگاہ رسالت میں درود و سلام پیش کرنے کی اور بالخصوص کثرت کے ساتھ درود پاک پڑھنا، جسے علماء نے مختلف اس کے فگر بیان کیے ہیں، اس کی تعداد کو بیان کیا ہے 313، یہ بھی کثرت ہے۔ پھر اس کے اوپر جتنا پڑھتے جائے 500، یہ بھی کثرت ہے۔ 1000 تو وہ بھی کثرت میں بھی آتا ہے، اور بطور خاص روایات الگ سے بھی 1000 بار درود پڑھنے کی فضائل و برکات پر وہ موجود ہیں۔ اللہ پاک مجھے آپ کو روزانہ 1000 بار بارگاہ رسالت میں ہدیہ درود پیش کرنے کی توفیق عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلاما علیک یا سیدی یا رسول اللہ۔ اس پروگرام میں آج بطور خاص وہ آیات مبارکہ جو سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ آپ کے حوالے سے، آپ کی شان کے حوالے سے، یا پس منظر میں کوئی ایسا واقعہ درپیش ہوا اور پھر وہ آیت مبارکہ نازل ہوئی۔ منشن کے ناظرین، جی ہاں، قرآن پاک میں کئی ایسی آیات مبارکہ ہیں اور علماء کرام نے اس کی تعداد کو بیان فرمایا تو 20 سے زائد ایسی آیتیں مبارکہ ہیں کہ جن کا پس منظر یا شان نزول یا سبب نزول وہ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے حوالے سے، یعنی آپ کا بھی بیچ میں ذکر ہے یا بطور خاص ہی وہ آیت مبارکہ آپ کے لیے وہ نازل ہوئی۔ اللہ اکبر، یہ ان کی شان ہے۔ اور سب سے پہلے آپ کو ایمان لانے کا شرف حاصل ہوا اور مکی زندگی سے ہی آپ ساتھ ہیں، سفر میں، حضر میں، گویا کہ شب و روز آپ کے بارگاہ رسالت میں گزرتے۔ ہجرت کا وہ عظیم واقعہ، اس کے اندر بھی آپ نے قدم قدم بارگاہ رسالت میں حاضر رہے اور اپنی جان کو گویا کہ اپنی ہتھیلی پر رکھ کر آپ حضور صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی خدمت بھی کرتے رہے اور آپ کی حفاظت بھی کرتے رہے۔ اور یہ ایک طویل واقعات یہ بھی ہیں، اس کے علاوہ بھی کئی ایسے واقعات رونما ہوئے کہ جن میں صدیق اکبر رضی اللہ تعالیٰ عنہ کبھی کچھ مشورہ بھی دیتے، رائے بھی دیتے یا کچھ ایسا کام کر لیتے اور پھر اس پر آیات مبارکہ کا نزول بھی ہوا۔ آج کی جو آیت مبارکہ بڑی ایک غیرت ایمانی والی ہے کہ جو ایمان کو ایک جلا دے اور ایمان کو تقویت پہنچا دے، اور ایک ایمان کی گویا کہ کسوٹی اور نشانی اس آیت مبارکہ میں بیان کر دی گئی۔ یاد رکھے، صدیق اکبر رضی اللہ تعالیٰ عنہ جب مسلمان ہوئے تو اول آپ کے گھرانے میں سے، ایسا نہیں کہ آپ کی پوری فیملی مسلمان فوراً ہو گئی تھی، ایسا نہیں ہے۔ البتہ آپ کے والد یہ بھی صحابی ہیں، مسلمان ہوئے، بیٹے بھی مسلمان ہوئے، گھر والے بھی مسلمان ہوئے، لیکن رفتہ رفتہ، آہستہ آہستہ۔ ابتدان ایسا نہیں تھا کہ سارے کے سارے فلفور مسلمان ہوئے، تو ان میں سے کئی ایسی چیزیں آپ کو فیس کرنی پڑیں اپنے بچوں کے حوالے سے بھی اور والد کے حوالے سے بھی۔ تو آپ کے والد نے ایک مرتبہ جب وہ مسلمان نہیں ہوئے تو اس وقت انہوں نے حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ ان کے سامنے نبی کریم صلی اللہ علیہ وسلم کی ذات کے حوالے سے کچھ ایسی نازیبہ کلمات کہہ دیے، کچھ ایسی باتیں کہہ دی جو آپ صلی اللہ علیہ وسلم کی شایان شان کے خلاف بے ادبی والی باتیں تھیں، تو آپ صدیق اکبر رضی اللہ تعالیٰ عنہ اس کو برداشت نہیں کر پائے اور آپ نے انہیں دھکا دے کر دور کیا کہ آپ یہ کیا آپ نے باتیں کی ہیں۔ یعنی یہ آپ کے ایک غیرت ایمانی اور عشق رسول اور محبت رسول کا یہ عالم تھا کہ چاہے اپنے گھر اور فیملی میں سے بھی کوئی ایسا فرد ہے اور وہ رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں اگر اس طرح کی کوئی گفتگو کرتا ہے، کمزور بات کرتا ہے یا بے ادبی والی بات کرتا ہے، تو آپ رضی اللہ تعالیٰ عنہ اسے برداشت نہیں کرتے تھے۔ تو آپ نے جب ایسا معاملہ کیا تو یہ واقعہ رسول اللہ صلی اللہ علیہ وسلم تک پہنچا، آپ صلی اللہ علیہ وسلم نے آپ سے پوچھا کہ ایسا ہی ہوا ہے اور آپ نے ایسا کیا؟ تو حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے جواب دیا، جی ہاں میں نے ایسا کیا ہے۔ تو اس پر قرآن پاک کی یہ آیت مبارکہ نازل ہوئی، گویا کہ آپ کی تائید میں بھی نازل ہوئی اور گویا کہ سب کو بتا دی گئی کہ اصل ایمان کیا ہے، اللہ اور رسول سے محبت کرنے کا مطلب کیا ہے۔ تو وہ آیت مبارکہ بڑی ڈیٹیل اور تفصیل کے ساتھ سورہ مجادلہ کے اندر اللہ رب العالمین نے نازل فرمائی ہے۔ آئیے وہ آیت مبارکہ اور اس کا ترجمہ سنتے ہیں۔ بسم اللہ الرحمن الرحیم۔ لا تجد قوما يؤمنون بالله واليوم الآخر يوادون من حاد الله ورسوله۔ ترجمہ، ارشاد فرمایا کہ تم نہ پاؤ گے ان لوگوں کو جو یقین رکھتے ہیں اللہ اور پچھلے دن پر، کہ دوستی کرے ان سے جنہوں نے اللہ اور اس کے رسول کی مخالفت کی۔ یعنی ایسی قوم اور ایسے لوگ جو اللہ اور اس کے رسول کے مخالف ہیں، ایمان والوں کو نہیں پاؤ گے کہ وہ ایمان والے ان سے دوستی کرے۔ اب وہ جو مخالفین ہیں وہ کون ہیں؟ ارشاد فرمایا، وَلَوْ كَانُوا آبَاءَهُمْ اَوْ أَبْنَاءَهُمْ اَوْ إِخْوَانَهُمْ اَوْ عَشِيرَتَهُمْ، وہ اگرچہ ان کے آبا و اجداد ہوں یا ان کے بیٹے ہوں یا ان کے بھائی ہوں یا ان کے خاندان کنبے والے، یہ لوگوں اگر وہ اللہ اور اس کے رسول کے مخالف ہیں تو ایمان والوں کو تم نہیں پاؤ گے کہ ایمان والے بھی ان سے محبتیں کریں، ان سے دوستی کریں۔ یہ ایک بڑا خوبصورت ایک معیار بیان کر دیا گیا اور ایک عام دنیا کا اصول اور قاعدہ ہے کہ اپنے محبوب کا محبوب وہ بھی محبوب ہوتا ہے اور اپنے محبوب کا دشمن وہ بھی دشمن ہوتا ہے۔ آدمی کو جس سے محبت ہے، اب وہ آدمی جس سے اس کو محبت ہے، اس سے جو اس کے چاہنے والے ہوں اس سے بھی وہ اس سے محبت ہوتی ہے، اور جو اس کا مخالف ہو دشمن ہو تو اس سے دشمنی۔ اللہ نے فرمایا، من عاد لی ولیجن فقد آذنتہ بالحرب۔ یہ حدیث قدسی ہے کہ جو میرے ولی سے دشمنی رکھتا ہے، اللہ فرماتا ہے میرا اس کے لیے اعلان جنگ ہے۔ تو یہاں یہ ارشاد فرما دیا، جو آخرت کے دن پر ایمان رکھتے ہیں، اللہ پر ایمان رکھتے ہیں، وہ لوگ ایسے لوگوں کو پسند نہیں کریں گے، ایسے لوگوں سے دوستیاں نہیں کریں گے جو اللہ رسول کے مخالف ہے، چاہے وہ ان کے عزیز ہیں، چاہے ان کے بھائی ہیں، چاہے ان کے کنبے والے ہیں، ان کے بیٹے ہیں، ان کے اباؤ اجداد ہی کیوں نہ ہوں، وہ ان سے دوستیاں نہیں کریں گے۔ ارشاد فرمایا، یہ افراد پھر اس درجے پر پہنچ جاتے ہیں کہ ان کے دلوں میں اللہ لکھتا ہے الایمان، یعنی گویا کہ انہیں ایمان کی ڈگری، انہیں مومنانہ ڈگری، وہ اللہ کی طرف سے جاری ہوتی ہے، ان کے دلوں میں لکھ دیا جاتا ہے کہ یہ نقش ہو جاتا ہے کہ یہ ایمان والے ہیں۔ سبحان اللہ۔ وَأَيَّدَهُمْ بِرُوحٍ مِّنْهُمْ، اور اپنی طرف کی روح سے ان کی مدد کی، یعنی اب ان کو خاص اللہ رب العالمین کی طرف سے وہ تائید حاصل ہو جاتی ہے، مدد ان کو حاصل ہو جاتی ہے۔ اور پھر آگے ارشاد فرمائے، وَيُدْخِلُهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا، اور انہیں اللہ باغات میں داخل فرمائے گا، یعنی جنتوں میں کہ جن کے نیچے نہریں روا ہیں اور ہمیشہ اس میں رہیں گے۔ رضی اللہ عنہم ورضوا عنہ، وہ اللہ سے راضی ہوئے اور اللہ ان سے راضی ہوا۔ اولئک حزب اللہ، فرمایا کہ یہ اللہ کی جماعت ہے، یہ اللہ کا گروہ ہے، اللہ کی جماعت ہے۔ الا ان حزب اللہ هم المفلحون، اور بے شک سنو اللہ کی جماعت ہی وہ جو کامیاب ہے، کامران ہے۔ یہ آیت مبارکہ بڑی ایک خوبصورت انداز سے ایمان کی کسوٹی بھی ہے، ایمان کی علامت بھی ہے، اور مومنوں کو، ایسے مومنین کو اللہ کیا درجہ عطا فرمائے گا، ان کو کیا انعامات عطا فرمائے گا، ان کو کون سی کامیابیاں عطا فرمائے گا، وہ بھی اس آیت مبارکہ کے اندر بیان کیا گیا۔ مفسرین نے لکھا، اس آیت مبارکہ کا جو سبب نزول ہے وہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ کہ ان کا ایمان اور غیرت ایمانی ایسی کہ یہ حضور علیہ السلام سے اس قدر محبت اور پیار کرنے والے کہ چاہے مد مقابل ان کے رشتہ دار، ان کے اباؤ اجداد میں سے کوئی، ان کے بیٹوں میں سے کوئی، ان کے بھائیوں میں سے کوئی، ان کے کنبے والوں میں سے کوئی ہوتا تو یہ حضور علیہ السلام کے مد مقابل کسی کو بھی یہ قبول نہیں کرتے تھے، اور کوئی ایسی دنیاوی رشتہ داری یا محبت وہ ان کو اپنی طرف نہیں کھینچتی تھی، بلکہ یہ حضور علیہ السلام کی طرف ہی کھینچے رہتے تھے، آپ کی قدموں میں یہ حاضر رہتے اور آپ صلی اللہ علیہ وسلم کی ذات پر گویا کہ اپنا سب کچھ یہ قربان کیے ہوئے تھے۔ تو یہ ایک آیت مبارکہ، اس کے علاوہ بھی قرآن پاک میں اور کئی ایسی آیات مبارکہ ہیں جو شان صدیق اکبر رضی اللہ تعالیٰ عنہ ان کو واضح کرتی ہیں، اور ان کا بھی شان نزول اور سبب نزول یہی بیان کیا جاتا ہے۔ قرآن پاک میں ایک اور مقام پر اللہ نے ارشاد فرمایا ہے، وَسَيُجَنَّبُهَا الْأَتْقَى، اور بہت جلد اس سے دور رکھا جائے گا جو سب سے بڑا پرہیزگار ہے، یعنی جہنم سے جس کو دور رکھا جائے گا۔ اور یہ آپ رضی اللہ تعالیٰ عنہ یعنی حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے حوالے سے یہ آیت مبارکہ بھی نازل ہوئی، اور اس آیت مبارکہ میں آپ کو اتقو کہا گیا، سب سے زیادہ پرہیزگار، سب سے زیادہ اللہ سے ڈرنے والا۔ اور تمام مفسرین نے اس آیت مبارکہ پر ان کا اجماع ہے کہ اس آیت سے مراد اتقا کون ہے، وہ صدیق اکبر رضی اللہ تعالی عنہ ہے۔ اور قرآن پاک میں ایک اور مقام پر اللہ نے ارشاد فرمایا ہے، ان اکرمکم عند اللہ اتقاکم، تم میں سے اللہ کے نزدیک سب سے زیادہ عزت والا، مرتبے والا، شان والا وہ کون ہے جو تم میں سے سب سے زیادہ اللہ سے ڈرنے والا، اتقا ہے، وہ اللہ کی بارگاہ میں سب سے زیادہ شان والا ہے، عزت والا ہے۔ اور اس آیت میں اللہ نے اتقا جن کے لیے فرمایا وہ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ۔ اب دونوں آیتوں کو یوں ملائیں تو پھر کیا نتیجہ نکلا کہ اتقا وہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو فرمایا گیا، اور سب سے زیادہ عزت والے وہ بھی اللہ کے نزدیک کون ہے، وہ اتقا ہیں جو سب سے زیادہ اللہ سے ڈرنے والے ہیں۔ تو ان دونوں آیات مبارکہ کو علماء اکرام نے ملا کر یہ بھی صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی افضلیت، سب سے زیادہ اللہ سے ڈرنے والے، متقی، پرہیزگار، اور سب سے زیادہ فضیلت والے، انبیاء کے بعد بشروں میں، انسانوں میں سب سے زیادہ جن کا مرتبہ اور مقام ہے وہ اور فضیلت ہے، وہ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی ہے۔ اس لیے ان کے خطبے پڑھے جاتے ہیں، افضل البشر بعد الانبیاء بالتحقیق ابی بکر الصدیق رضی اللہ تعالی عنہ، کہ انسانوں میں سے انبیاء کے بعد سب سے زیادہ جن کی شان ہے، جن کی فضیلت ہے، وہ سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ ہے۔ ایک اور مقام پر اللہ رب العالمین نے ارشاد فرمایا ہے، الذين ينفقون اموالهم بالليل والنهار سرا وعلانية فلهم اجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون۔ ارشاد فرمایا کہ وہ جو اپنے مال سے خرچ کرتے ہیں، اپنے مال کو خیرات کرتے ہیں، رات میں، دن میں، چھپ کر اور اعلانیہ، فلهم اجرهم عند ربهم، ان کا اجر ان کے رب کے پاس ہے، اور خوشخبری ان کے لیے بشارت کیا ہے، فرمایا ولا خوف علیہم ولا هم يحزنون، ان کے رب کے پاس ایسا ہے کہ نہ انہیں کوئی کسی طرح کا خوف ہوگا اور نہ وہ غمگین ہوں گے۔ یعنی اولیاء کرام کو جو اللہ ایک شان عطا فرمائے گا، بے شک سارے صحابہ یہ اولیاء کرام، یہ اولیاء کرام ہیں، اور اولیاء کرام کی سب سے بڑھ کر فضیلت والی جو جماعت ہے وہ حضرات صحابہ کرام علی مردوان کی ہے۔ اگرچہ ان کے لیے خاص اصطلاح صحابہ کی بولی جاتی ہے، لیکن اولیاء کرام کا اطلاق ان پر ہوتا ہے، اور اولیاء کی جماعت جو سب سے فضیلت اور شانوں والی وہ حضرات صحابہ کرام علی مردوان، फिर उनके आगे उनकी तकसीम है, उनमें डिटेल और तफसील है कि उनमें कौन फजीलत वाला है। ओवरऑल वो सहाबा के जो फतह मक्का से पहले जिन्होंने खर्च किया, ईमान लाए, हिजरत की, ये वो सहाबा इकराम अली मिर्दवान जो है ये फजीलत और शानों वाले। अगरचे बाद में भी मुसलमान होने वाले जो शर्फ सहाबियत से सरफराज हुआ है वो सारे के सारे बहुत अरफा हैं, बहुत आला हैं, लेकिन इन दोनों में से ज्यादा फजीलत उनको जो फतह मक्का से पहले है। फिर उनमें भी उलमा ने दर्जात को बाकायदा डिटेल के साथ अपनी किताबों में बयान किया और ख़ास वो अफराद भी बयान फरमाए गए कि अशरा मुबशरा को फजीलत हासिल है, अशरा मुबशरा के अंदर भी ख़ास खुलफाए राशिदीन को और खुलफाए अरबा खुलफाए राशिदीन के अंदर भी बतौर ख़ास सबसे ज़्यादा फजीलत हज़रत सैदुना अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु इनकी है। तो आपके अंदर एक वस्फ था अल्लाह की राह में खर्च करना। अल्लाह रब्बुल आलमीन ने जिन लोगों की तारीफ फरमाई है कि वो दिन में खर्च करते हैं, रात में खर्च करते हैं, छुपकर भी करते हैं और एलानिया तौर भी करते हैं, उनके लिए इनाम कहा गया कि उन्हें कोई खौफ नहीं होगा, कोई गमगीन नहीं होंगे। उनमें इस आयत मुबारक के मिसदाक के बारे में ये बयान किया गया कि हजरत सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु इनकी शान में यह नाजिल हुई है, क्योंकि जब हजरत सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु इनके पास 40,000 दिनार थे। अब इन्होंने क्या क्या कि 10,000 दिनार दिन में खर्च किए, 10,000 दिनार रात के वक्त खर्च किए, 10,000 दिनार वो छुपकर खर्च किए, 10,000 दिनार एलानिया तौर पे खर्च किए। तो इनका ये अमल चारों किस्म के ये सदकात हैं, रात के, दिन के, छुपकर, एलानिया, अल्लाह को इतने पसंद आए कि कुरान पाक में अल्लाह ने उस एक एक अमल के बारे में फरमा दिया जो अल्लाह की मोहब्बत में खर्च करते हैं ज़ाहिर अल्लाह उन्हें अजर अता फरमाता है। और उनके एक एक उस अमल की कि चाहे वो दिन को करें, वो रात को करें, वो छुप कर करें, वो एलानिया करें। बाज लोग समझते हैं कि शायद एलानिया सदका, अगरचे सदकात के हवाले से जितना हो सके छुप छुपा कर सदका कर दिया जाए, लेकिन एलानिया सदका भी कोई इस तौर पर मना नहीं है जब तक आदमी की अपनी नीयत वो नहीं बैठती। नीयत अच्छी रहती है, एलानिया सदका भी सवाब का काम है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एलानिया तौर पे वसूल फरमाया करते थे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एलानिया तौर पे तरगीब इरशाद फरमाया करते थे। तो जो आदमी बल्कि इस नीयत के साथ एलानिया खर्च करता है कि मेरे इस अमल की वजह से कोई सुनकर, कोई देख कर किसी और को भी तरगीब मिले, तो ये इसका एलानिया खर्च करना भी महमूद है, अच्छा अमल बन जाता है। तो यहाँ पर हजरत सिद्दीक अकबर रदी अल्लाह तआला अन्हो आपके इस खर्च पर अल्लाह रब्बुल आलमीन ने ये आयत मुबारक को नाजिल फरमाया कि जो रात में भी दिन में भी छुप कर भी एलानिया सदके करते हैं और अल्लाह के पास उनके लिए अजर है और अल्लाह रब्बुल आलमीन उन्हें इनाम क्या अता फरमाएगा कि उन पर कोई खौफ नहीं होगा, ना वो किसी तरह के कोई गम में मुबतला होंगे। मजीद भी नाजरीन और कई ऐसी आयतें मुबारक हैं कि जिनमें बतौर खास सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु आपके अमल पर अल्लाह रब्बुल आलमीन ने कुरान पाक में वो आयतें मुबारक का नुज़ूल फरमाया। ये आम ओवरऑल जो सहाबा इकराम की फजीलत की तकसीम जिस आयत में बयान की जाती है सूरह हदीद में है। अल्लाह इरशाद फरमाता है ला यस्तवी मिनकुम मन अनफक मिन कबल الفتح وقاتل اولئك اعظم درجة من الذين انفقوا من بعد وقاتلوا وكلا وعد الله الحسنى والله بما تعملون خبير। इरशाद फरमाया तुम में बराबर नहीं वो जिन्होंने फतह मक्का से कबल खर्च और जिहाद किया, वो मर्तबे में उनसे बड़े हैं जिन्होंने बाद फतह के खर्च किया और जिहाद किया। आगे अल्लाह ने बशारत तमाम के लिए फरमाई वह कुल्लम वादल्लाहुल हुस्ना और अल्लाह ने सब के लिए हुस्ना जन्नत का वादा फरमाया है। जो हम कहते हैं ना हर सहाबी नबी अल्हम्दुलिल्लाह अमीर अल सुन्नत आमत बरकात मलालिया ने ये जो नारा एक आवाम को दिया और आज अल्हम्दुलिल्लाह मुसलमानों के बच्चे बच्चे बड़े मोहब्बतों के साथ इस नारे को लगाते हैं और गोया के सहाबा की मोहब्बतें मज़ीद उजागर हो जाती हैं, बच्चे बच्चों को ये अकीदा एक पता चल जाता है, ये अकीदा और सहाबा के बारे में नजरिया हमें क्या रखना है। हर सहाबी नबी वो जन्नती जन्नती, कुरान पाक की आयत मुबारका में अल्लाह फरमाता है वकुल्लौ वादल्लाहुल हुस्ना, और वो सब के साथ अल्लाह ने जन्नत का वादा फरमाया है। इन्नल्लदीन सबकत लहुम मिन्नल हुस्ना उलाइका अनहा मुबादुन। अल्लाह फरमाता है कि हमारी तरफ से जिन्हें हुस्ना सबकत ले गई हमारी तरफ से, तो वो जहन्नम से दूर कर दिए जाएंगे, ऐसे लोगों के लिए जन्नत की बशारतें हैं। और ये हजरत सहाबा कराम अलैहि मरदवान के बारे में, और फरमाया वकुल्लन वादल्लाहुल हुस्ना वल्लाहु बिमा तामलून खबीर। जो तुम करते हो जो तुम करोगे अल्लाह सबको जानता है, खबरदार है, खबीर है, अलीम है। लेकिन अल्लाह ने ये खुशखबरी अता फरमा दी कि सारे हुजूर के गुलाम जो हैं वो बख्शे हुए हैं, वो जन्नती हैं। तो मैं और आप कौन होते कि हुजूर अलैहिस्सलाम के किसी सहाबी के बारे में कोई ऐसी कमजोर बात करें, कोई बेअदबी वाली बात करें, उनकी शान को कम करने वाली कोई ऐसी बात करें। मेरे आका अलैहिस्सलाम तो ये फरमा गए अल्लाह अल्लाह फी असहाबी, ए लोगो अल्लाह से डरो, अल्लाह से डरो मेरे सहाबा के बारे में। इनका तज़किरा वो खैर के साथ करने का हमें हुक्म इरशाद फरमाया गया। तो हम में से हर आदमी को यही चाहिए कि नबी पाक अलैहिस्सलाम के असहाब, आपके अहले बैत अतहार, वो सब शानों वाले, अरफा आला है। अल्हम्दुलिल्लाह अहले सुन्नत हुजूर के असहाब से भी मोहब्बत करते हैं, हुजूर की आल से भी मोहब्बत करते हैं, और यही हमें बाकायदा तालीम मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम से हासिल है। तो इस आयत मुबारका में अल्लाह ने उन लोगों को जो फतेह मक्का से पहले खर्च करने वाले और बाद में खर्च करने वाले दोनों के लिए फरमा दिया कि जन्नत का वादा है, लेकिन दर्जा और फजीलत ज्यादा किन को है? उन लोगों को जो फतह मक्का से पहले खर्च करने वाले। तो इस आयत का भी एक सबब नजूल बयान किया गया, और उसका भी मिस्ताक बतौर खास हजरत सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हो इनको बयान किया गया। इन्होंने जब अल्लाह की राह में खर्च किया, अपना माल भी दिया, और फतेह मक्का से पहले भी ऐसा किया कि आप खर्च करने वाले थे और खर्च करते थे, यहाँ तक कि जिब्रील ए अमीन आ जाते हैं, और जिब्रील ए अमीन आकर नबी करीम अलैहिस्सलाम की बारगाह में कहते हैं कि अल्लाह अबू बकर को सलाम इरशाद फरमाता है। सुभान अल्लाह, अल्लाह अबू बकर को सलाम इरशाद फरमाता है। तो हज़रत सिद्दीक़ अकबर रदी अल्लाह तआला अन्हु की ये शान है। फिर जिब्रील अमीन ने जब ये पैगाम दिया कि अल्लाह इन्हें सलाम इरशाद फरमाता है, और अल्लाह ये भी फरमाता है कि अबू बकर से पूछिए कि अपनी इस हालत पर वो मुझसे नाराज़ हैं या राज़ी हैं। तो जब नबी करीम अलैहिस्सलाम ने हज़रत सिद्दीक़ अकबर रदी अल्लाह तआला अन्हु से ये पूछा अल्लाहु अकबर, तो ये सुनकर आप पर एक रिक्कत तारी हो गई, और आप ये कहने लगे या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, क्या मैं रब से नाराज हो सकता हूँ? फिर कहते हैं हरगिज़ नहीं, मैं अपने रब से राजी हूँ, मैं अपने रब से राजी हूँ। मदनी चैनल के नाज़रीन, नबी करीम अलैहिस्सलाम की सीरत मुबारक पढ़ लें, आपके इरशादात पढ़ लें, आपके असहाब के तरीक़ाकार को हम पढ़ लें, जिस तरह की भी आजमाइशें होती थी, मुश्किल भी आती थी, तरह तरह की आजमाइश से भी वो गुजरे, लेकिन इसके बावजूद कोई भी ऐसा कलमा जो रब को माज़ल्ला नाराज करने वाला हो, हरगिज़ ऐसा नहीं, बल्कि उनकी तालीम और उनकी इस्तिकामत हमें ये बताती है हर हाल में अल्लाह से राजी, हर हाल में अल्लाह से राजी। यहाँ तक कि अल्लाह ने कुरान में कई जगहों पर इरशाद फरमा दिया रदी अल्लाह अन्हुम बरदु अन्ह, के अल्लाह उनसे राजी और वो अल्लाह से राजी। लकद रदी अल्लाह अनिल मोमिनीना, अल्लाह उन मोमिनों से राजी, कौन से मोमिन? इज युबायउनका, कि जो आप सल्लल्लाहु अलैहि वसल्लम से बैत ले रहे थे, आपके हाथों पर बैत कर रहे थे, यानी अल्लाह उनसे राजी होने के हवाले से जो महबूब सल्लल्लाहु अलैहि वसल्लम से बैत कर रहे हैं, अल्लाह उनकी भी बशारते कुरान में उतार रहा है। सुभान अल्लाह, और कुरान में उसे बयान फरमाया है। तो लादा ये हमारे लिए पैगाम है, अल्लाह की राह में खर्च भी करते रहें, खुश दिली से करते रहें, और अगर कभी आजमाइश आ जाती है तो फिर हमें सब्र और इस्तिकामत के साथ इस पर हमें गामजन रहना चाहिए। कभी भी कोई ऐसा कलिमा जो नाशुक्री वाला हो, या माद अल्लाह सुम्मा माद अल्लाह, कोई ऐसी बात कर देना जो अल्लाह को नाराज करने वाली हो, तो हरगिज इस तरह के कलिमा जबान पर वो नहीं लाने चाहिए। अल्लाह हम सबको शुक्रगुजारी वाली नेमत अता फरमाए, ऐसी जुबान अता फरमाए कि हम अल्लाह रब्बुल आलमीन का शुक्र अदा करते रहे, ऐसा दिल हो कि कल्बे शाकिर मिल जाए, اور شکر گزاری والا دل مل جائے، اور نبی کریم علیہ السلام اور آپ کے تمام صحابہ سے اور اہل بیت اطہار سے ہمیں پکی سچی محبت نصیب ہو جائے، اور ان کی سیرت طیبہ، ان کے ارشادات اور ان کے اعمال کے مطابق اللہ ہمیں بھی عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم.
قرآن